वेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं त्यसै गरी नवराधानको फेसबुक लाइभ हेरिरहनुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत एवं अभिवादन टक्र्याउन चाहन्छु कार्यक्रम बस्दा नवराजधानको। र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। यहाँहरू सबैलाई थाहा छ र आज नेपालको संविधान जारी भएको दिन परेको छ र आज सबैलाई म खास गरी जसले बलिदानी भनौँ न जनताको बलिदानीबाट प्राप्त आजको यो लोकतान्त्रिक गणतन्त्र सङ्घीयताको यो देश बनेको छ यतिखेर तपाईँ सबैलाई थाहा छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जसरी जारी भयो असोज 3 गते आजको दिन विशेष दिन रहेको छ र यस दिनको अवसरमा देशभरि दीप प्रज्वलन भइरहेको छ भने कयौँ पार्टी र केही विभागमा यतिखेर पनि ब्ल्याकआउट भएको छ। यहाँहरू सबैलाई थाहा छ खास गरी असन्तुष्ट पक्षले पनि यतिखेर संविधानका केही विषयवस्तुमा चाहिँ संशोधनको प्रस्तावलाई अगाडि सार्नुपर्छ र संविधानलाई संशोधन गरिनुपर्छ भन्ने विषयलाई बेला बखतमा आवाज उठाउँदै आएको छ, जसको पछिल्लो समय प्रदेश नम्बर 2 आज चाहिँ कालो संविधानको यो दिनलाई मनाइरहेको अवस्था पनि छ। यसै विषयमा कुराकानी गर्न यतिखेर हाम्रो बिचमा राज्यपालका अध्यक्ष मण्डलका एकजना प्रभावशाली नेता शीर्ष नेता यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, अनिल झा। उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। अनिलजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ अनिलजी? यतिखेर तपाईँ कैलालीमा हुनुहुन्छ होइन? खास के का लागि आउनुभयो यतिखेर कैलालीमा? भइरहँदा आज संविधान दिवस पनि परेको छ, संविधानलाई तपाईँहरूले जसरी स्वीकार्नु पर्थ्यो अहिलेसम्म स्वीकार्नु भएको छैन, यसो हेर्दा खास गरी तपाईँ कैलालीमा आज के कामका लागि आउनुभयो ठ्याक्कै अनिलजी?
नगरेको हामी आजको दिनलाई विरोध गर्ने कार्यक्रमहरूमा सहभागी हुने हाम्रो कार्यक्रम
जस्तो। अनिलजी, त्यसो भए आज तपाईँहरूले संविधान दिवसलाई चाहिँ स्वीकार्न सक्नु भएन होइन? किन स्वीकार्नु भएन? किनभने सबैतिर हेर्ने भने दीप प्रज्वलन भयो, अहिले पनि हेर्ने भने संविधानका कयौँ विषयवस्तुमा तपाईँहरूले भने जस्तै हुन नसक्ला, तर अधिकांश विषयवस्तुमा चाहिँ स्वागत योग्य छ। तपाईँहरूले यसै संविधानलाई टेकेर तिनै तहको निर्वाचनमा सहभागी हुनुभयो। पछिल्लो समय हेर्ने हो भने त अब प्रदेश सभामा पनि तपाईँहरूको राम्रो उपस्थिति छ, प्रदेश सरकारमा पनि तपाईँहरू हुनुहुन्छ, केन्द्रमा चाहिँ तपाईँहरूले केन्द्र सरकारलाई पनि सहमति गर्नुभएको छ, भनौँ न समर्थन गर्नुभएको छ। यो परिस्थितिमा संविधानको विरोध अहिले पनि गर्नुको औचित्य छ र अनिलजी?
संविधान भन्ने बित्तिकै अब सबैको स्वामित्वको डकुमेन्ट हो। त्यो संविधान भनेको राज्य र जनताको बिचमा एक प्रकारले सम्झौता हो कि नेपाली राज्यले नेपाली जनतालाई यी यी सुविधा सेवा उपलब्ध गराउनेछन् र जनताले त्यसको बदलामा यी काम कर्तव्य गर्नेछन्। उसको अधिकार यो हुने, उसको कर्तव्य यो हुने, देश र राज्य र जनताको बिचको त्यो प्रकारले कन्ट्राक्ट पेपर हो। त्यो कन्ट्राक्ट पेपरमा एक थरी जनतासँग विभेद गरिएको छ, एक थरी जनतालाई अलग अलग देखाइएको छ, एक थरी जनतालाई दोस्रो दर्जाको तेस्रो दर्जाको नागरिक सरह देखाइएको छ। जुन जुन कुरामा हामीले विभेद गर्न सक्छ एउटा स्टेटले, त्यो त्यो चिजमा स्टेटले विभेद गरेको छ। केही खास समुदायसँग, वर्गसँग, जातिसँग, धर्मसँग, पेसासँग, सेवासँग कारणले हामी यसको विरोध गर्छौँ। यो सिङ्गो संविधान, यो नेपालको संविधान हो भन्ने लेखिएको शब्दको त हामी विरोध गर्दैनौँ, गर्नु पर्दैन। जुन यहाँले भन्नुभयो यो संविधानको तपाईँ सुरु गरिराख्नु भएको छ, बिपी कोइराला 2015-17 सालदेखि 2046 सालसम्मको बिचमा उहाँ रहनुभयो, धेरै समय पश्चिममा बित्नुभयो। उहाँले नेपाली नागरिकता त राख्नुभएकै थियो, त्यो संविधानमा पनि नागरिकताको व्यवस्था थियो। उहाँहरू पनि के भन्छ तत्काल एउटा नागरिकले तिर्नुपर्ने कतिपय ट्याक्सहरू तिर्नुहुनु भएको थियो, त्यही संविधान मुताबिक उहाँलाई जेलमा पनि राखिएको थियो, 85 संविधान मुताबिक। त्यसैले म भन्न के चाहन्छु भने पुरै संविधान देशमाथि लागू भएको छ भने त्यो हामीमाथि पनि लागू हुन्छ, म माथि पनि लागू हुन्छ। तर यसको मतलब त्यसमा भएका विभेदकारी धारा उपधाराहरू व्यवस्थाहरूको विरोध गर्न सकिँदैन भन्ने कुरा पनि होइन।
तर जनताले कमेन्ट गर्न थाले, हेर्नुहोस् फेसबुक लाइभमा पनि छौँ हामी, धर्मेन्द्र अवस्थीले भन्न थालेका छन् सरकारमा पनि तपाईँहरू सहभागी हुने, सेवा सुविधा पनि लिने, अनि यो नाटक मञ्चन गरेर किन तपाईँहरू यसरी विरोध गर्दै हुनुहुन्छ भनेर उहाँहरूले भन्नुभएको छ नि।
कहाँ सरकारमा हामी सहभागी छौँ,
होइन सरकारलाई समर्थन गर्नुभएको छ नि त अनिलजी तपाईँहरूले।
समर्थन त कसै न कसैलाई सबैले गरेकै हुन्छ नि। समर्थन भनेको चिज त तपाईँले मलाई समर्थन गर्नुभएको छ भने मैले सबै काम ठिकै गर्छु भन्ने कहाँ लेखिएको छ र गत वर्ष जसलाई समर्थन गरेको थियो जनताले निर्वाचनमा यस वर्ष समर्थन नगरेको हुनसक्छ, पाँच वर्ष पहिले जितेको पार्टी यस वर्ष हारेको हुनसक्छ। त्यसैले त्यसै गरी हामी समर्थन गर्नुको तात्पर्य नै के हो भने संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्रीले रोस्टकबाट बोलेपछि हामीले समर्थन गरेको।
माने डबल स्ट्यान्ड हैन त्यसो भए राजपाको आज डबल स्ट्यान्ड हैन अनिलजी?
होइन, एकदमै डबल स्ट्यान्ड होइन, किनभने हामीले समर्थन गरेको सरकारको दुई तिहाई बहुमत छ। त्यो सरकारले बहुमत बिना संविधान संशोधन हुँदैन। उहाँहरूले हामीले वचन दिनुभएको थियो हामी यो संविधानलाई सर्वस्वीकार्य बनाउँछौँ, यो संविधानलाई हामीसँग तपाईँहरूले भोट हाल्यो भने दुई तिहाई बहुमत पुग्छ। दुई तिहाई बहुमत पुगेर सिस्टमबाटै संविधान संशोधन गरेरै तपाईँहरूले मागेको समस्याको समाधान गर्न सकियो भने किन आन्दोलन गर्ने भन्ने कुरा हुन्छ।
होइन, एघेरा जोशीले भन्नुभयो, हेर्नुहोस् तपाईँलाई दुई नम्बर प्रदेशमा के प्रदेश सरकार होइन र त्यसो भए मान्यज्यू भनेर तपाईँलाई सोध्नु भएको छ। उहाँले एघेरा जोशीले कमेन्ट गर्दै हुनुहुन्छ फेसबुक लाइभमा कि दुई नम्बर प्रदेशको त्यसो भए सरकार होइन, कुन संविधानको धारामा टेकेर तपाईँहरू सरकारमा हुनुहुन्छ भनेर उहाँहरूले प्रश्न गर्न थाल्नु भएको छ नि त यतिखेर तपाईँहरूलाई। अनिलजी,
संविधान प्रदेश सरकारले र वा प्रदेश संसदले संशोधन नगर्ने गर्न नसक्ने स्थिति हुन्छ नि त। संविधान संशोधन गर्ने अधिकार संघीय संसदलाई हुन्छ, केन्द्रीय संसदलाई हुन्छ, यो चाहिँ नि प्रदेश संसदलाई हुँदैन। प्रदेश संसद त एक प्रकारले विकास निर्माणको एजेन्डा मात्रै बोक्ने सरकार हो। त्यस सरकारमा जनताले मत दिएपछि हामी गएको, संविधान संशोधन गर्ने हैसियत राख्ने हाउस भनेको केन्द्रीय संसद हो जसले केन्द्रीय सरकार बनाउँछ, र केन्द्रीय सरकारले दुई तिहाई बहुमतको एउटा मात्रै सरकार बन्ने कम्पोजिसन छ जुन अहिले छ। त्यो सरकारले हामीसँग संविधान संशोधन गर्छौँ, तपाईँहरू हामीले सहयोग गर्नुहोस्, अहिले केही दिन आन्दोलन सङ्घर्ष तात तातो कुराहरू नगरिदिनुहोस्, हामी यो काम गर्छौँ भनेर भन्नुभएकोले त्यो दिनको रेकर्ड संसदमा अहिले पनि तपाईँ त्यहीँ जहाँबाट तपाईँले फेसबुक मार्फत एकै राज्यले सोधिरहनु भएको छ वा अरू श्रोताले सोधिरहनु भएको छ त्यही ठाउँमा तपाईँ लगइन गर्नुभयो सङ्घीय संसद फेडरल पार्लियामेन्ट www.federalparliament.gov.np भनेपछि त्यहाँबाट प्रधानमन्त्रीको त्यो दिनको जुन दिनमा प्रधानमन्त्री चुनिनु भयो त्यो दिनको मन्तव्य सुन्दा हुन्छ। त्यसमा उहाँले भन्नुभएको थियो हामी संविधान संशोधन गर्छौँ, अहिलेसम्म उहाँले गर्नुभएको छैन, त्यसैले हामीले विरोध गर्नु परेको छ।
तर अनिलजी, यो हेर्दा अहिले पनि हेर्ने भने तपाईँहरूको अन्तर्विषय वस्तुमा चाहिँ कहाँनिर तपाईँहरूको विमति हो? जस्तो संघीयताको तपाईँहरूले मुद्दा लड्नुभयो, तपाईँहरूलाई थाहा छ 2063-64 पछि जुन किसिमले तपाईँहरूले यो मुद्दालाई स्थापित गर्न सफल हुनुभयो, यतिखेर देशमा चाहिँ 7 प्रदेश छ, यो संविधानले प्रदत्त गरेको होइन अधिकारसँगै एउटा भनौँ न संघीयताको यो एक्सर्साइजमा गइरहँदा संघीय प्रणालीमा हामी गयौँ र आज चाहिँ भनौँ न संघीयता कार्यान्वयन भयो, अब तपाईँहरूको विमति भने कहाँनिर ठ्याक्कै भन्नुहोस् न।
सङ्घीयता छ, लोकतन्त्र छ, गणतन्त्र छ, विभिन्न अरू पनि कुराहरू छ संविधानभित्र, त्यसको हामी विरोध गर्दैनौँ। हामी कहाँ गर्छौँ भने सङ्घीयता छ, तर सङ्घीयता बाँदरको पुच्छर लौरो न हतियार जस्तो छ। के भन्छ, नागरिकताको व्यवस्था छ, तर कतिपय नागरिकलाई त्यो नागरिकताको प्रावधानहरूले उसलाई अनागरिक हुन वा अधिकार कटौती गर्न वा दोस्रो तेस्रो दर्जाको नागरिक हुन त्यसले बाध्य पार्छ। त्यही गरी भाषाको कुरा छ, एउटा भाषालाई मालिक, अर्को भाषाको चर्चा नै गरिएको छैन, म खाँदै गर्छु तिमी अर्को वर्ष खानु भन्ने कुरा छ, इत्यादि इत्यादि, र त्यसका अतिरिक्त
तपाईँहरूले त्यसो भए गलत इन्ट्रेस्ट अनुसार चाहिँ यतिखेर संहिताको भनौँ न व्याख्या गरिरहनु भएको हो। जस्तो तपाईँहरूले पछिल्लो समय भन्दै हुनुहुन्छ मधेस शिक्षा विभिन्न भनौँ न मुद्दाहरूमा चाहिँ सम्बोधन भएन, जस्तो भाषाको विषय यहाँले कुरा गर्दै हुनुहुन्छ, भनौँ न तपाईँलाई त थाहा छ नि त अहिले त समानुपातिक समावेशीको सिद्धान्त पनि तपाईँहरूले ल्याउनु भयो, आज स्थापित भएको छ। हेर्नुहोस् अनिलजी, त जसरी तपाईँहरू अहिले भन्दै हुनुहुन्छ कि होइन हामीलाई पुगेन अझ पुग्नु पर्थ्यो, भन्न खोज्या के खास तपाईँहरूको डिमान्ड के हो, यसलाई चाहिँ शङ्काको दृष्टिकोणले नेपाली जनताले हेर्न थालेका छन्। अनिलजी, हेर्नुहोस्
नै मैले यो कुरा भने नि एकछिन अगाडि मात्रै भने, संविधानले सबै चिज लेखिएको छ, तर त्यसको व्याख्या गर्दाखेरि संविधानमा लेखिएको हुन्छ, यो संविधान भन्नाले नेपालको संविधान 2072 जनाउँदछ चिजहरू वा त्यसको भित्रको डिस्क्रिप्सन शीर्षक त राखिएको छ, तर शीर्षकभित्र जब प्रवेश गरिन्छ त्यसका कन्टेन्टहरू, त्यसका लेखिएका वाक्यहरू कतिपय जनतालाई विभेदमा पार्दछ। हामी यति मात्रै भनिरहेका छौँ, संविधानमा छैन भनेर कहाँ भनेका छौँ र हामी
होइन मधेसी आयोग बनेको छ, थारू आयोग बनेको छ, मुस्लिम आयोग बनाइसक्योस्, होइन संविधानले धेरै आयोगहरूको चाहिँ यतिखेर व्यवस्था गरिसकेका छ, अब विरोध गर्नुको औचित्य छ र भने अनिलजी?
आयोग आयोगले जनतालाई संविधानमा लेखिएको अधिकारहरूको प्रयोग गर्ने हो, अघि म भने नि कहाँ कसको के अधिकार छ त्यसभित्र प्रवेश गर्ने समय छ अहिले, लेखिएको त सबै चिज छ त्यहाँ, शीर्षकहरू त धेरै छन् र शीर्षकहरू उचित पनि होलान्, तर ती शीर्षकहरूको व्याख्या गर्दाखेरि माथि जे लेखिएको भए तापनि अनिल झाले नागरिकता पाउँदैन भन्ने कुरा त लेखिदिनु भएन नि त, ती चिजहरूले प्रतिबन्धात्मक वाक्यांशहरू रे तर तापनि तथापि यद्यपि पुनश्च होइन अन्यथा अर्थ नलागेमा जस्ता शब्दहरूले धेरै ठाउँहरूमा विभेद गर्दछ र त्यसले स्पष्ट के गर्छ भने यो देशमा एउटा जाति विशेषले शासन गर्ने बाँटी चुप लागेर बाँचाल तरकारी खाने वा मिठो मिठो खाना पनि खाने, राम्रो उठाइ पनि लगाउने, मन लागे गाडी पनि चढ्ने हैसियत भए तर धेरै किचकिच नगर्ने, चुपचाप जीवन गुजारा गर्ने, मर्ने बाँच्ने, जन्मदिन मनाउने, मृत्यु भएपछि श्राद्ध पनि गर्न पाउने, सबै गर्ने तर धेरै तलमाथि ताकतोक नगर्ने, गादी नताक्ने भन्ने हुन्छ कालमा, त्यस्तो अवस्था अहिले पनि विद्यमान भएकोले त्यसको विरोध गर्नु परेको हो, अरू कुनै मान्छे विरोध मान्छे आन्दोलन रहरले होइन बाध्यताले गर्छ।
तर भारतीय नागरिकलाई नेपाली नागरिकता दिनैकै लागि नेपालको संविधान संशोधन गर्ने हो कि भन्ने जस्तो तर्कहरू पनि बेला बखतमा आउँछ नि, यो त हाम्रो इन्ट्रेस्ट भन्दा नि बाहिरको इन्ट्रेस्ट हो कि भन्नेहरू पनि छन् नि त, खास गरी नेपालमा एक थरी तब्का त्यो पनि छ हेर्नुहोस्।
त्यस्तो इन्ट्रेस्टहरूको हामीले प्रतिवाद गर्नुपर्छ, त्यसलाई हामीले समर्थन गर्नु हुँदैन, हामीले यहाँ कुरा गरिरहँदा कुनै पनि बेला भारतीयको कुरा त मैले गरेको छैन, मैले नेपालको नागरिकहरूको कुरा गरिरहेको छु, नेपालमा सात थलो छ त्यसको कुरा गरिरहेको छु, नेपालमा जसले नेपालको योभन्दा पहिलेको संविधानमा यो संविधानमा जो जे गरेको छ अनागरिकको त कुरै छैन नि, नेपालको संविधान भनेको नेपाली नागरिकलाई अधिकार दिने वा उसको कर्तव्यहरूको बारेमा लेख्ने डकुमेन्ट हो, कुरा त मलाई अनिलजालाई थाहै।
अनिलजी अब जस्तो यो कैलालीमा तपाईँ हुनुहुन्छ, कैलालीको टिकापुर घटनाको झन्डै 3 वर्ष भयो हेर्नुहोस्, तपाईँहरूले अहिले पनि ती बन्दीहरूलाई भनौँ न विभिन्न किसिमले सम्बोधन गर्न सकेन, बेला बखतमा तपाईँहरूको चर्चा हुन्छ, भनौँ न रेशमजी अहिले भित्रै हुनुहुन्छ, तपाईँकै मान्य हो, पछिल्लो समय सांसदको रूपमा हो, तर उहाँलाई अहिलेसम्म भनौँ न उहाँलाई चाहिँ शपथै खिलाइएको छैन, अर्थात् उहाँलाई अहिलेसम्म पनि त्यो प्रमाणपत्र दिएको छैन, कैयौँ नेता लक्ष्मण थारू लगायतका नेताहरू जेलमै हुनुहुन्छ, यस विषयमा तपाईँहरूको ध्यान नगएकै हो त्यसो भए यो मुद्दाको विषयमा, खास गरी टिकापुर घटनाको विषयमा संविधान निर्माण भइरहँदा उहाँहरूले पनि त राजनीतिक मुद्दा कै रूपमा हो हामीले गरेको यो आन्दोलन भन्नेहरू थिए, तर अहिले आएर त उहाँहरूको विषयमा तपाईँहरू चुम पनि बोल्नुहुन्न भन्नेहरू छन् नि।
उहाँ रेशमजी चुनावमा हुनुहुन्छ, जेलमा हुनुहुन्छ र उहाँसँगै हाम्रो दर्जनौ साथी चुनावमा हुनुहुन्छ, कैलालीदेखि लिएर मोरङसम्मका साथीहरू स्टेट हुनुहुन्छ, फेक्लो साथीहरू, यो कुरा यहाँलाई पनि थाहा छ मलाई पनि थाहा छ, न मेरो घरमा चुना छ न मेरो के भन्छ अधिकारमा सुना र जे न्यायालय छ, न्यायालय सुन्न भरेको छ, जेलमा राखिएको छ, त्यो सबै नेपाली संविधान बमोजिम नेपाली जनतामाथि इम्पोज हुने वा लागू व्यवस्थाको मार्फतमा भइरहेको छ, त्यसलाई अनिल झाले वा राजपाले बनाएर त्यहाँ गएको होइन, राज्यले लगेको छ, त्यसैको त लडाइँको कुरा, त्यसैसँग बाटो त सङ्घर्षको कुरा म गर्दैछु, एक थरी मान्छेहरू 15-20 हजार मान्छे काट्छन्, कोही आफ्नो फुपालाई कुनै आफ्नो मामालाई समेत काट्छन्, उनीहरू प्रधानमन्त्री हुन्छन् र शङ्काको भरमा एउटा निर्वाचित सांसदलाई जेलमा राखिन्छ र उसको मुद्दा पनि फेयरिङ छिटो छिटो हुँदैन, उसलाई लिङ्गलिङ गरिन्छ र उसँगै त्यस्तै घटनाक्रममा धेरैलाई फसाइन्छ र बल जबरजस्ती कुनामा राख्न बाध्य पारिन्छ, त्यस कारणले यी सब काम कसले गरेको छ, त्यतिको त हामी विरोध गरिरहेका छौँ, त्यसैले त यी तमाम कार्यक्रमहरू जुन यहाँले यतिको बेर मसँग इन्ट्रेक्सन गर्नुभयो, सोध्नुभयो, जिज्ञासाहरू राख्नुभयो, त्यो यसै कारणले त भइरहेछ किनभने रेशम चौधरी थारू हुन्, रेशम चौधरी तपाईँले अघि सोधेको प्रश्नमा हेर्दा त भारतीय पनि भन्न सक्छ किनभने थारूहरू भारतमा पनि हुन्छन्, त्यो पारी इन्डियामा पनि थारूहरू छन् रे, सब थारूहरू पिन्डीबाट आएर बसेका हुन्, रावलहरू रावल पिन्डीबाट आएका छैनन्, इस्लामाबादबाट आएका छैनन्, तर चौधरीहरू त युपीबाट आएका हुन्, त्यसैले अब यो फर्मुला यहीँ लागु हुन्छ,
भने संविधान संशोधन नभएसम्म तपाईँहरूको यो संविधान प्रतिको असहमति सधैँ भइरहन्छ होइन? त्यसो भए अनिलजी,
संस्थानको राजधानी नै रावलपिण्डी हो, जसलाई नेपाली भाषामा रावल गाउँ भन्न सकिन्छ होइन? त्यो रावल गाउँ त्यहाँ छ, रावलहरू यहाँ राष्ट्रवादी छन् तर चौधरीहरू जसको न घोमी के दोसर डावर न थारू के दोसर देश भने त्यो उखान संस्थामै सुनेको थिएँ, थारू अर्को देश छैन र
अहिलेको सरकारले तपाईँहरूले सहमति पनि गर्नुभएको छ, दुई तिहाईको सरकार छ, अहिले अहिले तपाईँहरूले समर्थन गरेको सरकारले तपाईँहरूका विषयवस्तुमा किन सहमति गरेर अहिले पनि कार्यान्वयन नभएको होला त? संविधानको विषयको कुरा गर्ने हो, खास गरी असहमतिको विषयमा संशोधन गर्ने कुरा, दुई तिहाईबाट पास गर्ने कुरामा अनिलजी,
हाम्रो समर्थन नै सरकारलाई रेशम चौधरी र यिनका साथीहरूलाई तनावमुक्त गर्ने, संविधान संशोधन गर्ने, अहिलेको समस्याहरू समाधान गर्नकै लागि त गरेको हो। अहिलेदेखि म तपाईँले त्यही कुरा त निवेदन गरिरहेको छु, तपाईँ मार्फत श्रोताहरूलाई त्यही कुरा बताइरहेछु, किनभने अर्को कुनै पनि सरकार बन्ने स्थिति थिएन, बन्न पनि सक्थ्यो सरकार त्यो बेला अर्को, तर त्यो सरकारसँग दुई तिहाई हुने कुरै थिएन। नेपालको संसदमा अहिले जुन संसदीय संरचना छ, संसदबाट संविधान संशोधन हुने एउटा मात्रै कम्पोजिसन छ, त्यो भनेको नेपाल कम्युनिस्ट पार्टी फोरम र राजपाले एक ठाउँमा भोट हाल्यो भने संविधान संशोधन हुन सक्छ। यदि काङ्ग्रेस र राजपाले इभन फोरमले पनि विपक्ष एकातिर हाल्ने र कम्युनिस्ट पार्टीले अर्कोतिर हाल्ने हो भने कहिले पनि दुई तिहाई हुँदैन, सामान्य बहुमत पनि हुँदैन, एकतिर अर्कोतिर सामान्य बहुमत हुन्छ। र त्यस बेलामा केपी ओलीजीले वा नेपाल कम्युनिस्ट पार्टीले प्रचण्डजीले भन्न सक्नुहुन्थ्यो हामीसँग दुई तिहाई बहुमतै थिएन अनि हामी कसरी संविधान संशोधन गर्ने। त्यस कारणले आजसम्म छ महिनाभन्दा बढी भयो सरकार भनेको हामी समर्थन नै गरिरहेका छौँ कि तपाईँसँग दुई तिहाई एक दिन होइन, एक महिना होइन, छ महिनासम्म थियो, तपाईँले तर पनि संविधान संशोधन गर्नुभयो र तपाईँले तर पनि त्यस्ता संविधान
भने आज जनताको बिचमा हुनुहुन्छ। हेर्नुहोस् अनिलजी, अब सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ त्यसो भए तपाईँहरूको?
सरकारबाट दिएको समर्थन सबैको लागि होइन, उहाँहरू प्रति जुन दिनसम्म हामीलाई विश्वास वा लोभ छ कि संविधान संशोधन गर्नुहुन्छ र यी झुठा मुद्दाहरूमा फसाइएका साथीहरूलाई तनावमुक्त गरिन्छ, उनीहरू आफ्नो काममा फर्किन्छन्, त्यो लोभ भन्नुहोस् त्यसलाई हाम्रो वा हाम्रो के भन्छ बाध्यता भन्नुहोस् वा त्यसलाई तपाईँ हाम्रो अपेक्षा भन्नुहोस्, तिनटै चिज भन्न सक्नुहुन्छ आज,
त्यसलाई बार्गेनिङ भन्न मिल्दैन होइन? त्यसो भए अनिलजी,
तिनीहरू भन्न मिल्छ, हाम्रो बार्गेनिङ मन्त्रालय मन्त्री सरकारमा सहभागिता बजेटको लागि होइन, हाम्रो बार्गेनिङ नै यही विषयमा हो। त्यसैले यो चिजहरूमा हाम्रो आशाको त्यहाँको जबसम्म पुगिन्न, प्रयास जबसम्म हामी अब यो नहुने भयो अब अर्को बाटो लाग्ने भन्ने कुरा गरिन्न, तबसम्म समर्थन रहन्छ।
अन्त्यमा अनिलजी, अन्त्यमा जस्तो संविधान जारी भएको आज तीन वर्ष पुरा हुँदैछ, केही भूभागमा तपाईँहरूले विरोध गरे पनि देशभरि हर्षोल्लासको साथमा यतिखेर दीप प्रज्वलन गरेर आज साँझ प्रदेश नम्बर 7 पनि संविधान दिवस मनाइँदैछ, संविधानको खुसियालीमा आज विशेष भनौँ न यहाँ चाहिँ अवसरमा आज कार्यक्रम गर्दै हुनुहुन्छ मुख्यमन्त्री लगायतको यहाँको मान्यज्यूहरूले, तपाईँको पनि पार्टीको दुईजना मान्य सांसद हुनुहुन्छ, ठ्याक्कै संविधान जारी भयो आज तीन वर्ष भयो, तर जनताले के पायो ठ्याक्कै भनिदिनुहोस् न अब अनिलजी।
संविधान जारी भयो, जनताले प्रजातन्त्र लोकतन्त्र गणतन्त्र पाए, जनताले संघीयता पनि पाए, तर ती संघीयता र ती लोकतन्त्र गणतन्त्रको उपयोग सदुपयोग सबैले गर्न पाइरहेका छैनन्। जुन प्रकारको संघीयता र जुन प्रकारको लोकतन्त्रको अपेक्षा यो देशका शोषित पीडित उपेक्षित मधेसी समुदाय आदिवासी जनजाति दलित र महिलाहरूले गर्नुभएको थियो, यी लगायत अन्य शोषित पीडितले गर्नुभएको थियो, त्यो लेभलको डकुमेन्टेसन हुन सकेन। बाँकी चिज त सिद्धान्तमा
तर संघीयताले जनतामा निराश पनि छाएको छ नि, पछिल्लो समय कर वृद्धिको कुरा गर्ने, प्रदेश सरकारले कामै नगर्न सक्ने, सुशासनको प्रत्याभूति हुन सकेन, सुरक्षाको प्रत्याभूति हुन सकेन, बलात्कार हत्या हिंसा जस्ता घटनाहरू बढेको बढी गर्नाले प्रदेश सरकारको औचित्य छैन भन्नेहरू पनि छन् नि, खास गरी केही तबकाहरू।
प्रदेशसँग अधिकार नै छैन, प्रदेश त त्यही मैले अघि नै निवेदन गरिसकेँ, यो त बाघको पुच्छर लौरो न हतियार जस्तो छ, त्यसलाई अधिकार सम्पन्न पो बनाउनु पर्थ्यो। अधिकार कर कसले वृद्धि गरिरहेको छ, कर केन्द्रको निर्देशनमा स्थानीय तहले वृद्धि गरेको छ, प्रदेशहरूले त मैले कर छुटै गरेको देखिरहेको छु। त्यसैले सङ्घीयतालाई फेलियर गर्ने, सङ्घीयता प्रदेशहरूलाई अधिकार पनि नदिने अनि प्रदेशकै कारणले यी सब कुरा भइरहेछ, रेप पनि प्रदेश सरकारले गराएको छ, हत्या पनि प्रदेश सरकारको कारणले भयो, जुन सरकारसँग न पुलिस छ न ट्याक्स बढाउने कुनै अधिकार छ, न त बढाएको मैले सुनेको छु, इभेन जुन प्रदेश सरकारसँग मेरो मानव प्रत्यक्ष सरोकार छैन त्यो सरकारहरूले पनि बढाएको छैन। त्यसैले प्रदेश सरकारहरू केही गर्दै नगरेको अवस्थामा त्यसलाई बदनाम गरेर संहितालाई फेल गर्ने, संहिता ठिक छैन भन्ने कुरा जनताको दिमागमा हृदयमा के भन्छ हाल्ने प्रयास हुँदैछ, त्यही त सबभन्दा आपत्तिजनक कुरा हो।
होइन अनिलजी, आज हत्याहिंसाको कुरा गरौँ, निर्मला पन्तको झन्डै आज 55 दिन भयो, हेर्नुहोस् त आज संविधान दिवस मनाइरहँदा यो देशमा अब महिला सुरक्षित छैनन्, त्यसो भए हाम्रो छोरीहरू सुरक्षित छैनन्? अनिलजी,
प्रदेश नम्बर 7 को सरकारले गराएको हो उसको हत्या,
होइन तर सरकारले प्रत्याभूति दिनुपर्छ, हेर्नुहोस् तपाईँहरू पनि सरकारमा हुनुहुन्छ, हेर्नु सरकारलाई समर्थन गर्नुभएको छ, तर यो सरकारले जनतालाई शान्ति सुरक्षा र अमन चयनका लागि प्रत्याभूति दिन सकेन, हेर्नु अनिलजी तपाईँ त यो विषयमा बोल्न सक्नुहुन्छ, हेर्नुहोस्
प्रदेश सरकारहरू मातहत सुरक्षा निकाय छैन, त्यस कारणले प्रदेश सरकारलाई तपाईँ हामी यसको दोषी भन्न सक्दैनौँ, यसको केन्द्रीय सरकार हो किनभने पुलिस प्रशासन उसले नै चलाइरहेको छ, त्यसर्थ यसलाई संहितासँग जोड्न मिल्दैन। तर त्यो जुन घटना भयो त्यो एकदमै आपत्तिजनक छ, राष्ट्रिय जनता पार्टी नेपालले निर्मला पन्त लगायतका यस्ता घटनाहरूको लगातार संसदभित्र विरोध गरेको छ, यहाँहरूले सुनिरहनु भएको होला, प्रदेश नम्बर 7 को जनताले, महेन्द्रनगरको जनताले, कञ्चनपुरको जनताले सुनिरहनु भएको होला, भाजपा केही विषयहरूमा बाहेक सबै राष्ट्रिय मुद्दाहरूमा आफ्नो स्पष्ट दृष्टिकोण राख्दछ, निर्मला पन्त लगायतका यस्ता हत्या हिंसा बलात्कारका घटनाहरू त्यो केन्द्रीय सरकारले नियन्त्रण गर्ने चिजहरू गरिनुपर्दथ्यो।
अनिलजी, यो संविधान सबैको स्वीकार्य होस्, तपाईँहरूले पनि चाँडै यसलाई चाहिँ स्वीकार्नु होला र तपाईँहरूका विमतिको विषयमा अहिलेको दुई तिहाई सरकारले तपाईँहरूलाई सहमतिमा लिएर यसलाई चाहिँ अगाडि बढाओस्, संविधानका अन्तर विषय वस्तुमा चाहिँ देखिएका असहमतिलाई चाहिँ साम्य पारोस्, हाम्रो शुभकामना छ। थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो अनिल कुमार झाजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो अनिल कुमार झा हुनुहुन्थ्यो, राष्ट्रिय जनता पार्टीका शीर्षस्थ नेता र अध्यक्ष मण्डलका एकजना व्यक्ति हुनुहुन्थ्यो। उहाँसँग हामीले खास गरी पछिल्लो समय आज संविधान दिवस परेको छ र संविधानका अन्तर विषय वस्तुमा अहिले पनि राजपाका असन्तुष्टिहरू बढ्दै गएको र राजपाले अहिले पनि यो संविधानलाई स्वीकार नसकेको विषय वस्तुमा हामी कुराकानी गर्दैछौँ। अबको क्रममा नेपाली काङ्ग्रेसका नेतासँग हामी कुराकानी गर्छौँ र त्यसपछि म पब्लिकसँग कुराकानी गर्नका निम्ति टेलिफोन 8 बजे म खुला गर्ने तयारीमा जुटिरहेको छु, किनभने प्राविधिक मित्रलाई मैले आग्रह गरेँ। यसपछि हामी नेपाली काङ्ग्रेसका नेतासँग खास गरी संविधानको उपलब्धि र संविधानले प्रदत्त गरेका अधिकारको विषयको कुरा गर्ने हो भने अहिले पनि जनताले सुशासनको प्रत्याभूति गर्न सकेका छैनन्, शान्ति सुरक्षा अमन चयन र जनताले अहिले पनि जीवधनको सुरक्षाका लागि अहिले पनि हार गुहार गर्नुपर्ने कन्डिसन छ। तर जनताले अहिले भन्न थालेका छन् कि पछिल्लो समय सरकार कहाँ छ, किन चुकिरहेको छ सरकार, र संविधानले प्रदत्त गरेको संघीयताको विषयले यतिखेर पेचिलो बनेको छ, तर जनताले संघीयताकै विषयलाई लिएर हेर्ने हो भने यतिखेर कर बढेको छ, जनताको ढाड सकेको छ, यो परिस्थितिमा हामी कुराकानी गर्दैछौँ। यतिखेर हामीसँग कुराकानीका लागि नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, जनताका लोकप्रिय नेता, अत्यन्तै प्रभावशाली नेता यतिखेर हामीसँग हुनुहुन्छ, चन्द्र भण्डारी हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। भण्डारीजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। आराम हुनुहुन्छ होइन? सर्वप्रथम त यहाँलाई आज संविधान जारी गर्नमा यहाँको पनि बडो महत्त्वपूर्ण भूमिका भएको थियो र छ पनि, र म यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु नेपाली जनताको तर्फबाट, यहाँलाई म धेरै धेरै त्यो साहसका लागि पनि आभार व्यक्त गर्न चाहन्छु।
संविधान निर्माणको क्रममा नेपालको सञ्चार माध्यम, नेपालका पुराना मानिसहरू जसले देश पुगेका छन् र नेपालको इतिहास र यो गौरवता साथ नभएको भए यसले धेरै ठुलो चुनौतीहरूको सामना गर्दै यो अवस्थामा हुन्थेन। त्यसैले सम्पूर्ण नेपालीहरू, सञ्चार माध्यमहरू सबैलाई मेरो र तपाईँ
चन्द्र भण्डारीजी, जस्तो आज संविधान दिवस देशभरि मनाइरहँदा केही तपका, जस्तो अहिले भर्खरै मात्र हामीले अनिल कुमार झा राष्ट्रिय अध्यक्ष मण्डल राजपाका अध्यक्ष मण्डलका एकजना व्यक्तिसँग हामीले कुराकानी गऱ्यौँ, संविधानमा अपुरा भनौँ न कयौँ कुराहरू छन्, यसलाई चाहिँ संशोधन गरिनुपर्छ, संशोधन नभएसम्म हाम्रो विमति र असहमति रहिरहन्छ भनेर उहाँले भनिरहँदा, यो संविधान जारी गर्दा हामीले केही तपकालाई समेट्न नसकेकै हो त्यसो भए चन्द्र भण्डारीज्यू?
हामीले संविधान निर्माण गर्दा 21औं शताब्दीको विश्वको सबैभन्दा राम्रो उपलब्धि हामीले ठानेका हौँ, किनभने यो संविधानले पूर्णत जनताको अधिकारलाई स्थापित गर्न खोजेको छ, स्थानीय तहलाई बलियो बनाउन खोजेको छ। यसमा केही कमी कमजोरी रहे, किनभने हामीले हाम्रो देश बुझेनौँ, हाम्रो क्षमता बुझेनौँ, हामीले पुर्खाले आर्जेको यसको गौरव र गरिमालाई बुझेनौँ, तसर्थ हाम्रो लिडरसिप अत्यन्त कमजोर थियो, सत्ताका निम्ति, पदका निम्ति, पैसाका निम्ति कमजोर थियो। त्यस कारणले धेरै मान्छेले यो स्वाभिमानी मुलुकमा बुझ बजार्नी पाए, यसले नाकाबन्दीको खानु पर्यो, तथापि अनिलज्यूले भने जस्तो होइन कि यसले जनता र स्थानीय दललाई मजबुत बनाएको छ र यसलाई धेरै पददेखि लोलुप, पैसादेखि लोलुप, इतिहासको गम्भीरता थाहा नभएका मानिसहरूलाई यस यसको महत्त्व कम हुन सक्छ।
तर उहाँले के भन्नुभयो चन्द्र भण्डारीजी भन्नु, जस्तो भाषाको विषयमा हाम्रो विमति छ, नागरिकताको विषयमा अहिले पनि हामीले नागरिकताकै विषयलाई उठान गरेका छौँ, र हाम्रो विषय भनेको अहिले पनि उत्पीडनमा परेका व्यक्तिहरूले अधिकार पाउनुपर्छ भनेर उहाँले भनिरहँदा, यो संविधानले ती अधिकार प्रदत्त गरेको छैन। मैले उहाँलाई भने किनभने मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग र थारू आयोग बनेको छ, यी आयोगले पनि त ती मुद्दाहरूलाई समाधान र संशोधन गर्न सक्छ, समावेश गर्न सक्छ होला अनिलजी भन्दा उहाँले होइन, यो विषयमा चाहिँ अहिलेको सरकार, अहिलेको जो चाहिँ दुई तिहाईको सरकार चाहिँ यसले संशोधन गर्नुपर्छ भनेर माग गरिरहनु भएको थियो, त्यतिखेर यी विषयहरू समेट्न सकिएकै थिएन त्यसो भए चन्द्र भण्डारीज्यू?
अहिले हाम्रो संविधान 21 शताब्दीमा जुन हामीले संविधान बनायौँ, अहिले पनि हामीले जस्तो तपाईँले भने जस्तै जनताका अधिकार, स्थानीय तहका अधिकार, त्यसपछि तपाईँलाई यसले दिएका मौलिक अधिकारहरू, यी जति अधिकारहरू हामीले यो संविधानमा राखेका छौँ, यो किसिमको अधिकार अहिले पनि भारतले, अहिले पनि अमेरिकाले, अहिले पनि युरोप जस्ता देशहरूले बनाउन थाल्यो भने ती देश टुक्रा टुक्रा हुन्छ। अहिले पनि तपाईँलाई महिलाको 33% अधिकार, जनजातिको अधिकार, दलितको अधिकार, कमसेकम अरू देशको संविधान पढ्ने, पढे लेखेका सम्पन्न देशहरूका हेर्ने र हामीसित हाम्रो संविधानसित कम्पेयर गऱ्यौँ भने योभन्दा ठुलो उपलब्धि मैले अहिले देखेको छैन। मैले एउटा आज बिहान एउटा स्टार्टअप पनि देखेको छु, तपाईँलाई मैले सुनाउन चाहन्छु। संविधान दिवस, हाम्रो संविधानले विभिन्न हिंसाको अन्त गर्दै अधिकार सम्पन्न शक्तिशाली स्थानीय तहको व्यवस्था गर्दै अधिकार सम्पन्न जनताको परिकल्पना गरेको छ, तर क्षमताको आकलन गरेको छैन। यो संविधान निर्माणको क्रममा नेपाल राष्ट्र, नेपालको समाज, विज्ञान, धर्म र संस्कृति माथिको आक्रमणका बुटहरू सबैभन्दा बढी बर्जिएको थियो, तथापि संविधानले जनताका असन्तुष्टिलाई सम्बोधन गर्दै जाने लक्ष्य लिएको छ। यो संविधान ठुला चुनौतीहरूको उपहार पनि हो। संविधान दिवसको उपलक्ष्यमा शुभकामना मैले राखेको पनि छु। र हामीले बुझ्नुपर्ने के छ भन्नुहुन्छ भने कि अरू यो आफू आफ्नो घरहरूलाई अस्त व्यस्त बनाएर अरूको अधिकारका कुरा गर्न पनि हुँदैन। हाम्रो तल्लो तहदेखि नै सम्पन्न गर्दै जानुपर्छ। आज हामीले ल्याएको संविधानको आधारमा प्रदेशहरू बने, गाउँहरू बने। आज अहिले पनि दुई नम्बर प्रदेशमा जहाँ अनिलजी हुनुहुन्छ, उहाँको श्रीमती मन्त्री हुनुहुन्छ, 200 रुपियाँ ऋण लिएको मान्छे हिजो 2-3 दिन अगाडि 1,00,000 बढी पुगेर जेल जान पर्ने अवस्था छ। बलात्कार छ, हिंसा, हत्या छ, गरिबी छ, त्यसको काम गराउन जनतिका जनप्रतिनिधि जनताको काम गराउन नचाहिने कुरा गरेर अरूको गुई चढेर यो नेसन राष्ट्र समृद्धि हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ।
जस्तो चन्द्र भण्डारीजी अहिलेको अवस्थामा हेर्ने भने जनताले यो संविधानबाट के उपलब्धि गरे, जस्तो संविधान जारी गरियो, संविधानलाई एक थरी तबकाले के विरोध गरे पनि देशभरि हर्षोल्लासको साथमा आज पनि विविध कार्यक्रम गरेर 7 नम्बर प्रदेश र देशैभरि यसलाई चाहिँ दीप प्रज्वलन गरेर संविधानको आज खुसियाली मनाइँदैछ, यो मनाइरहँदा जनताले के प्राप्त गरे चन्द्र भण्डारीजी यो संविधानबाट भन्नुहोस् त?
हजुरलाई
कति समय छ? मसँग अझै 5 मिनट छ।
मैले तपाईँलाई केही तथ्यपरक कुरा भन्ने मन थियो, समय तपाईँसित छैन, यो समय छैन। तर जनताले सबैभन्दा ठुलो कुरा, जनताले आफ्नो अधिकार सम्पन्न स्थानीय तह पाए जसले आफ्नो संस्कृति, आफ्नो समाजलाई विकास गर्न सक्छन् र सिंहदरबारको अधिकार तल्लो तहमा गयो, तर त्यो सम्हाल्न सक्ने क्षमताको आकलन गर्यो कि गरेनौ एउटा कुरा हो। जसको कारणले त्यहाँका जनप्रतिनिधिहरू, म देशको जनप्रतिनिधि हुँ, म मेरो गाउँको जनप्रतिनिधि हुँ भन्न सक्छ कि सक्दैन भन्ने कुरामा करेक्सन हुँदै जान्छ, भने नयाँ नेतृत्व आउँदै जान्छ। तर स्थानीय तहमा हामीले अधिकार पुर्यायौँ, एउटा सबैभन्दा ठुलो उपलब्धि। दोस्रो, महिला, जाति, जनजाति, दलितहरू, मधेसहरू, विभिन्न जात धर्मका मान्छेहरू छन्, पुरै 14,100 मत ल्याएर जित्छ, 14,000 निरन्सौ मत ल्याएर हार्छ। त्यो निरन्सौ मतको पनि हामीले प्रतिनिधित्व यो गरायौँ सरकारमा वा विभिन्न अङ्गहरूमा गराउने व्यवस्था गऱ्यौँ, दोस्रो कुरो। तेस्रो कुरो, हरेक व्यक्तिले आफ्नो क्षमताको पनि उपयोग गर्न पाउने गर्यो। जस्तो भन्नुहोस्, हामीले समानुपातिक समावेशी ल्यायौँ, यो चाहिँ नि राम्रो, तपाईँलाई विवेकशील नेतृत्व र शिक्षित जनता भएको ठाउँमा हो। त्यसकारण यो नभएको कारणले नेताहरूले यसलाई व्यापार गराएका छन्, आफ्नो आफ्नो घर परिवारबाट बन्दुक बन्द गराएका छन्, यो मिसयुज दुरुपयोग गरेका छन्। तथापि भोलि त यसको सदुपयोग राम्रो तरिकाले होला नि। त्यसकारणले हामीले चाहे जनताको नाममा होस् चाहे संस्थाहरूको अधिकारका निम्ति होस् यसलाई राम्रो गर्यौँ। तर मासिकले के भनेका छन् भने त्यो बेला पनि भन्दा तिमीले कुनै नयाँ उपलब्धिहरूको कार्यान्वयनका निम्ति तिमीले समय पर्ख, हामीसँग अहिले जुन टिआईको सरकारको मिस्टरको भए पनि छ, हामीसित समय थियो, तिमीले क्षमतावान मान्छे खोज, त्यो क्षमतावान तन्त्र होइन तेरा कार्यान्वयन गर्नका निम्ति राम्रो संस्थाहरू बनाऊ गर्न भनिन्छ। त्यसका निम्ति हामीले विभिन्न आयोग गरायौँ, दलित मुस्लिम सबै आयोगहरू अधिकार सम्पन्न आयोगहरू गरेका छौँ। अब त्यसमा राम्रा मान्छे राख्ने, क्षमतावान मान्छे राख्ने, राष्ट्रिय चिन्तन भएका मान्छे राख्ने, त्यो त सरकारको काम हो, त्यो त्यसको नेतृत्वको काम हो।
तर चन्द्र भण्डारीजी, जस्तो संविधान भएको आज 3 वर्ष पुरा भयो, तर संविधान कार्यान्वयनको विषयलाई अहिले पनि हेर्ने भने कैयौँ जटिलताहरू छन्। कानुन निर्माण हुन सकेका छैन, तिनै तहको सरकार छ, तिनै तहको सरकारमा अहिले पनि कर्मचारी पुगेको छैन, जनताले अब सुशासनको प्रत्याभूति गर्न पाएका छैनन्, बलात्कार, हत्या, हिंसा र भनौँ न विभिन्न किसिमका विकृतिले यतिखेर देश जगडिएको छ, देश असन्तुष्टिले भरिएको छ, एकातिर करकोले ढाड सकेको छ चन्द्र भण्डारीजी। तर संविधानको कुरा गर्ने हो भने आज जनता त खुसी हुन सकेन नि, खास गरी सङ्घीय व्यवस्थाका कुरा गर्दाखेरि।
यसलाई मैले संविधान निर्माणको क्रममा मैले यसलाई बोलेको छु कि संविधान यसरी बनाऊ भनेर मैले बोलेको छु। त्यो मैले राखेका पोइन्टहरू छन्, त्यो अहिले द बेस्ट पोलिटिकल स्पिच इन द वर्ल्ड तपाईँले युट्युबमा टाइप गर्नु भने 4 मिनट 23 सेकेन्डको स्पिच पाउनुहुन्छ। हामीले त्यो कुरा तपाईँले अहिले उठाएका प्रश्नहरू उठ्छन् भन्न हामीले त्यति बेलै भनेका हौँ। भरै त्यति बेलाको हाम्रो लिडरसिप भलै संविधान जारी गर्ने सुशील कोइराला जस्तो व्यक्तिलाई आज हामीले सम्झेका छैनौँ, उहाँलाई हामीले हार्दिक श्रद्धाञ्जलि दिनुपर्छ। उहाँले नेतृत्व गर्नुभएको देश विघटन हुन सक्थ्यो, नेपालको संस्कृति अन्त हुन सक्थ्यो, त्यो अवस्थाबाट पार लागेका हौ। हाम्रा कवि कमजोरी छन्, तर यही संविधानलाई राम्ररी कार्यान्वयन गऱ्यौँ, यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार भयो, राष्ट्रवादी भयो, संस्कृति प्रेमी भयो भने हाम्रो राम्रो हुन्छ। अहिले के भएको छ, नेतृत्व कमजोरीका कारणले हामीले चाहिँ यो प्रश्न उठाउन पाएका होइन भने हाम्रा सबै काम गर्ने संवैधानिक आयोगहरू छन् नि त, स्थानीय तहहरू छन् नि त, त्यसलाई हामीले परिचालन जस्तै काठमाडौँमा छ नेपाल कम्युनिस्ट पार्टी सम्बन्ध नगरपालिका छ। अब नगरपालिकाको प्रभुत्व आफ्नो घरबाट आफ्नो अफिसबाट बाहिरै निस्कँदैनन्, कहाँ खाल्टा कुर्सी भएको छ, कहाँ बाटो बनाउनु छ, कहाँ हाम्रा सम्पदा छन् भनेर हेर्दै हेर्दैन प्रधानमन्त्रीले आदेश दिन्छौँ। त्यसो हामी राजा बन्न खोज्यौँ, हामीले केवल नयाँ कुर्सी खोज्यौँ, हामीले त्यसलाई कसरी परिचालित गर्ने भन्ने कुरामा हामी गएनौँ। त्यस कारणले हजुरले भनेका प्रश्नहरूको हामीलाई यहाँ उठेको।
अन्त्यमा जाँदा जाँदै चन्द्र भण्डारीजी, अब यो संविधानलाई संस्थागत गर्न, कार्यान्वयन गर्न चुनौती के देख्नुहुन्छ ठ्याक्कै जनताको बिचमा यतिखेर के भन्नुहुन्छ यहाँले?
हाम्रो सबैभन्दा ठुलो चुनौती हामी हौ, हामीले हाम्रो नेतृत्व हो, अब अरू कुनै छैन। यो आधार हामी नेतृत्वले दृढ भएर संविधान कार्यान्वयनका धेरै चरणहरू हामीले पार गरेका छौँ, हिजो अत्यन्तै दुःखद चरण पार गरेका छौँ। अब त के दुःख छ र हामीले जनतालाई अधिकार दिइसकेका छौँ, जनतालाई कानुन परिचालन गर्ने मात्रै हो। त्यसकारण नेतृत्व इमान्दार हुन पऱ्यो, यसले नै
तर विकास र समृद्धि हुन सकेका छैन, जनता अहिले पनि खोजी गरिरहेको छन् नेपाल कहिले समृद्ध बन्ला। तपाईँले यो परिकल्पना गरिरहँदा आज संविधानको दिनको अवसरमा धेरै जनताले यतिखेर हामीलाई सुनिरहँदा फेसबुक लाइभ मार्फत यतिखेर हेरिरहँदा के नेपाल समृद्ध हुन अझ कति वर्ष लाग्ला यो संविधान जारी भएको दिनमा आज बोलिरहँदा चन्द्र भण्डारीजी यहाँले के भन्नुहुन्छ?
मैले त्यति बेलै संविधान निर्माणको क्रममा भनेको छु यो संविधान सभाका सदस्य कम गरौँ, प्रदेशहरू कम गरौँ, हामी कहाँ बस्छौँ हाम्रो सुरक्षा नखोजौँ, जनताको सुरक्षा खोजौँ। हाम्रा सबै कुराहरू संविधानमा राख्न सकिँदैन, तर नेपालको गौरवशाली इतिहास र सीमान्तकृत वर्गहरूको अनुहार यो संविधानमा देखिन पर्छ। त्यस कारण भोलिका दिनहरू कठिन, हामीले ल्याएको प्रजातन्त्र नेतालाई शब्द चाहिँ जनतालाई, समानुपातिका शब्द चाहिँ जनतालाई, व्यापार र आफ्ना मान्छे राख्ने नेतालाई, समाजवादी शब्द चाहिने जनतालाई, सत्ता चाहिने नेताहरूलाई जो दिन नआओस् भन्न हामीले पहिले पनि धेरै चिन्तन गरेर कुरा उठाएका छौँ। तथापि अहिले हामीलाई अब हामीले उठाउने राजस्व र खर्च बराबरी छ, विकासका चिजहरू अत्यन्त कठिन छन्। हामीले जनतालाई हिजो तल्लो तहमा जति बजेट लगाएका छौँ अहिले राख्न सकिँदैन। त्यो किन भयो भने हामीले बनाएका नेपालको क्षमताभन्दा बढी स्ट्रक्चरहरू बनायौँ, बढी विभागहरू बनायौँ, त्यसकारणले यो समस्या आयो। यसलाई सबै राजनीतिक पार्टीहरू मिलेर कि अब केही सीमित व्यक्तिलाई पाल्नका निम्ति जनतालाई ट्याक्स उठाउने यो कर भुक्न पर्ने यो गलत प्रवृत्ति छ। यसलाई हामी सबै पार्टी मिलेर दुई तिहाई छ भने यो जनतालाई दुःख दिने संरचनालाई घटाए भयो भने, नेताहरूलाई राख्नका निम्ति बनाउने संसद सिट घटाए भयो भने, यो बाटो अगाडि जानुपर्छ भने हामी नेतृत्व हाम्रो इमान्दार भयो भने नेपाल आफै बनेको छ कि नेपाल आफै सरकार हो कसैले बनाउनु पर्दैन, यो नबिगार्ने मात्र पनि नेपाल बन्छ भन्ने
हस्। थ्याङ्क यू सो मच, यहाँलाई पुनः पनि धेरै धेरै शुभकामना छ। र यहाँले जुन भनौँ न त्यतिखेरको एउटा अदम्य साहस राखेर यो संविधान निर्माण गर्नुभयो, संविधान निर्माणको एउटा पात्र पनि भएको नाताले यहाँलाई म फेरि पनि शुभकामना दिन चाहन्छु। थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो।
यो संविधान दिवसको उपलक्ष्यमा तपाईँको यात्रा परिवार र सम्पूर्ण नेपाली जनताहरूलाई
हस्। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका अत्यन्त प्रभावशाली नेता चन्द्र भण्डारी हुनुहुन्थ्यो। अब मैले जनताका लागि टेलिफोन खुला गरेको छु। संविधान जारी भएको आजको दिनको अवसरमा यहाँले शुभकामना पनि दिन सक्नुहुन्छ र सँगै हामी यस संविधानको उपलब्धिको विषयमा पनि कुराकानी गर्दैछौँ। कार्यक्रममा 091-410-216 लाइनमा कोही जनता टेलिफोन खुला गर्ने बित्तिकै हाम्रो टेलिफोनमा आउनुभएको छ, उहाँलाई म कार्यक्रममा वेलकम गरिहाल्छु। हेलो, नमस्ते नमस्ते। आज संविधान दिवस रहेको छ, एट फर्स्ट यहाँलाई म धेरै धेरै शुभकामना दिन चाहन्छु सर। एलआरजी अब ठ्याक्कै अहिले कुराकानी गर्यो, अनिल झासँग पनि कुराकानी गर्यो, नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीसँग पनि कुराकानी गर्यो, अब तपाईँसँग कुराकानी गर्दैछौँ। भन्नुहोस् ठ्याक्कै संविधानको आजको दिन, संविधान जारी भएको दिनलाई यहाँले कसरी सम्झिँदै हुनुहुन्छ र उपलब्धिलाई कसरी संस्थागत गर्नु पर्ला यहाँले के भन्नुहुन्छ? ठ्याक्कै भन्नुहोस्।
यो नेपाली जनताको लागि धेरै खुसीको कुरा हो। सम्भवतः अहिलेसम्म बनेका संविधान मध्ये 2072 सालको संविधान नेपाली जनताको 90% जनताले आफै बनाएको संविधान चाहिँ यो हो। त्यो भावनाले यसलाई चाहिँ धेरै खुसीका साथ हार्दिकताका साथ लिनुपर्छ। अब नेपाल समृद्ध बन्ने कुरामा हेर्नुहोस्, 3 वर्ष मात्रै भएको छ संविधान बनेको कुरा। 104 वर्ष राणाहरूले पनि चलाएको आउन्, 30 वर्ष पञ्चायतले पनि चलाएको आउन्, 11 वर्ष काङ्ग्रेसले पनि चलाएको हो। यो 3 वर्षमा यति सानै समयमा तुरन्त रिजल्ट खोज्नु त त्यति राम्रो चाहिँ होइन। तैपनि अहिले बनिसकेका छ, 3 वटै निकायका चुनावहरू भएका छन्, निर्वाचन भएको छ, 15 वटा चाहिँ मौलिक कानुनहरू बनेका छन्।
तर जनताले केही पाएनन्, हेर्नु न, हत्या हिंसा बलात्कार जस्ता घटना बढेका छन्, सुशासन छैन, भ्रष्टाचार मौलाएको छ, नेता मोटाए, नेताहरू सेवा सुविधा मात्र लिन्छन् तर जनताले केही पनि पाएनन्। संविधान जारी भएको दिनमा आज नेताहरूलाई के भन्नुहुन्छ यहाँले?
होइन, अब जनताले केही पाएनन् भन्नु त नवराज सर त्यति उन्नति होला, किनभने यत्रो मौलिक हक हामीले पाएका छौँ, 30-31 वटा मौलिक हक 10 वटा नयाँ पाएका छौँ, सबै कुरा चाहिँ पाएका छौँ। अब यो हत्या बलात्कार भ्रष्टाचारी चाहिँ यो कसो हो भन्नुहुन्छ भने, अब रक्षक नै भक्षक भएपछि त कसले के गरिदिने हो र सरकारका सबैका घर दैलोमै गएर ढोका ढोकामै गएर उ गरिदिने त होइन, सबैले आआफ्नो ठाउँबाट आफूले जिम्मेवारी पुरा गरिदिएको भए त यस्तो परिस्थिति आउँदैन थियो होला। तै उनीहरूले संविधानलाई गाली गरेर संविधानलाई चाहिँ उ गरेर यदि गरिरहनु चाहिँ मैले चाहिँ यो
भने संविधानको उपलब्धिलाई संस्थागत गर्दै जानुपर्छ होइन?
हो, बिस्तारै यो चाहिँ संस्थागत हुँदै जाने हो।
संहिताको विषयमा पनि यहाँको विमति छैन त्यसो भए? एलआर प्यासेजी,
संहिता त एकदम राम्रो आएको छ, ठिकै भएको छ।
थ्याङ्क यू सो मच प्यासेजी, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच।
जस्तो अनिल झाजी जस्ता मान्छेहरू उत्तर प्रदेश गएर बस्नु पर्थ्यो, नेपालमै बसेर नेपालको संविधानलाई गाली गर्ने उहाँहरूलाई कुनै हक छैन।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। एलआर प्यासेजी हुनुहुन्थ्यो, हामी जनतासँग कुराकानी गर्दैछौँ। आज जनताले जितेको दिन संविधानको दिन रहेको छ, आज जनताका जनप्रतिनिधिले संविधान सभाबाट संविधान जारी गरेको दिन, आज जनताको यो दिवस, यो खुसियालीको पर्वमा हामी नमस्ते मोहन कपाडीजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। ल, एट फर्स्ट त यहाँलाई धेरै धेरै शुभकामना छ। आज जनताले जितेको दिन, नेपालको संविधान जारी भएको दिन, आज असोज 3 मा छौँ हामी। ठ्याक्कै भन्नुहोस् अब यहाँ आजको दिनमा के भन्न चाहनुहुन्छ?
यहाँले भनिराख्दा यहाँले धेरै कुराहरू अघि नै आफ्नो सन्दर्भमा उठाइसक्नु भएको कुरा हो। मूल कुरा भनेको यो संविधान भनेको सुशासनमा सञ्चालित हुने एउटा विधि र कानुन, सर्वोच्च कानुनको एउटा पाटो हो। हेर्नुहोस्, सुशासनमा यदि सुशासन मुलुकमा भएन, अराजकता भयो, सुशासनले गति लिएन भने जस्तो सुकै पानामा हामीले जतिसुकै स्वर्णिम अक्षरले जस्तोसुकै असल संविधान ल्याए पनि यो वास्तविक संविधानको स्वाद जनताले पाउने छैनन्। त्यसैले सुशासन निश्चित रूपमा नितान्त अति आवश्यक हुन्छ। अर्को कुरा भनेको जनताका निमित्त शान्ति सुरक्षा अमन चयन यदि भएन भने विगतको नजिकैको दिनहरू हेर्दा हामी कता कता धेरै ठुलो असुरक्षित अवस्थामा छौँ कि भन्ने एउटा त्रास मानसिक मान प्रसलमा जागेको छ। त्यसैले यो नेपाली जनताका निमित्त शान्ति सुरक्षा अति नै आवश्यक छ। अर्को कुरा भनेको यो संविधान स्वयं हामीमा स्वाभिमान संविधान हो। यो 70 वर्षको एउटा सपना पुरा भएको र नेपाली जनताका हातले लेखिएको 3 करोड जनताले लेखिएको संविधान हुनाले यो स्वाभिमान संविधान हो। अनि हामी कार्यान्वयनको पाटोमा छौँ र निश्चित रूपमा पनि कार्यान्वयनका निमित्त कार्यान्वयन गर्दाखेरि दृढ शक्ति दृढ इच्छा भएको व्यक्ति हुनुपर्दछ र मेरो तेरो आसे पासे र नाता पाताको परिचय दिएर अगाडि बढेमा फेरि जनतामा निराशा छाउने छ। निस्वार्थ रूपले दृढ इच्छा शक्ति भएर हिँडेमा मलाई लाग्छ संविधान स्वयं यो हाम्रो विश्वको
होइन धेरै उपलब्धिमूलक संविधान छ। कयौँ सकारात्मक पक्षहरू पनि छन् तपाईँलाई थाहा छ होइन। मोहनजी समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। 5 मिनट अझै बाँकी छ, हामी अझै केही जनतासँग कुराकानी आज जनताले जितेको दिन संविधान दिनको दिवसको उपलक्ष्यमा हामी कुराकानी गर्दैछौँ। आज संविधान जारी भएको दिन असोज दिनमा छौँ हामी र जनतासँग म कुराकानी गर्न खोजिरहेको छु। 091-94-10-216 लाइन यहाँहरूलाई खुला छ, कृपया टेलिफोन गर्न आग्रह गरे र संविधानको केही अन्तर विषय वस्तुमा विमति राखिएका छन्। तर अहिले पनि हेर्ने भने संहिताको विषय हाम्रो देशमा छ, लोकतान्त्रिक गणतन्त्रात्मक देश बनेको छ, यहाँहरू सबैलाई थाहा छ। एकातिर हेर्ने भने समानुपातिक समावेशीको कुरा छ, अर्कोतिर हेरौँ धर्मनिरपेक्ष छ। हामी अत्यन्तै सुशासन प्रत्याभूति र संवैधानिक अङ्ग कुरा गरौँ, अख्तियारको कुरा गरौँ, हामी महालेखा परीक्षक कार्यालय गरौँ, धेरै अङ्गहरू अहिले पनि हामीसँग शक्तिशाली आयोगहरू छन् तर अहिले पनि काम गर्ने सिलसिलामा जनताले महसुस गर्न सकेनन्। यसै विषयमा कुराकानी गर्दैछौँ आज संविधान दिन जनताले जितेको दिनमा जनतासँग कुराकानी गर्दैछु। यतिखेर कोही जनता हुनु छ। हेलो, नमस्ते, यहाँको परिचय पाउँ सर। अलिकति आवाज सानो आयो, के निराजन भण्डारी भन्नुभयो, के भन्नुभयो,
निराजन भण्डारी
के भन्नुभयो, आवाजै क्लियर आएको छैन सर तपाईँको।
निराजन भण्डारी
दाइ, अ भण्डारीजी
हजुर,
एडफर्स्ट त यहाँलाई धेरै धेरै शुभकामना छ। आज संविधान जनताले जितेको दिनको उपलक्ष्यमा हामी कुराकानी गर्दैछौँ। ठ्याक्कै भन्नुहोस्, अब यो संविधानका केही विषयवस्तुमा असहमति होलान् तर त्यो विषय एकातिर भयो, तर आज संविधान जारी भएको दिनको उपलक्ष्यमा हेर्ने भने जनताले के पायो होला?
नेपालमा संविधान बन्यो होइन, यो नेपालमा संविधान बन्दाखेरि नेपाली जनता धेरै आश भरोसा गरेको थियो। अब नेपाल समृद्ध हुन्छ, नेपालमा विकासका बाटाहरू खोज्छौँ, तर संविधान बनेपछि पनि यसले नेपालमा विकासको गति सकेन। अनि जसरी विकास हुनु पर्थ्यो त्यो संविधान एउटा त्यो कुनै सैद्धान्तिकमा मात्र सीमित भयो र अहिले तपाईँले पनि हेर्नुभएको छ, अहिले धेरै किसिमका समाजमा भनौँ देशमा अहिले अशान्ति परेको छ होइन, धेरै किसिमको अब तपाईँमाथि पनि एउटा पत्रकारमाथि पनि एउटा जसरी एउटा हमला भयो अनि एउटा बलात्कारमा माथि एउटा छानबिन पनि हुन सक्छ। त्यसैले म के भन्न चाहन्छु भने यो संविधान भनेको छ र संविधान त ल्यायो, तर यो संविधानले नेपाली जनताको
होइन जनताको मन जित्नुपर्छ। अब हेर्नुहोस् भण्डारीजी, किनभने जनताकोले जितेको दिन हो, जनताका लागि नेताहरूले काम गर्नुपर्छ। आफ्ना लागि मात्रै अहिलेसम्म नेताहरूले गरिरहेको जनगुनासो छ, महँगी बढेको छ, जनताले शास्ति पाएका छन्, अमन चयन भएको छैन, शान्ति सुरक्षा प्रत्याभूति भएको छैन, हेर्नुहोस् होइन सुशासनको प्रत्याभूति हुन सकेका छैन। भण्डारीजी यहाँले कल गर्नुभयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्त्यमा 1 मिनट बाँकी छ, म कार्यक्रममा एकजनासँग कुराकानी गर्न खोजिरहेको छु। 091-94-10-216 लाइनमा, किनभने हामी आज जनताले जितेको दिनमा छौँ र यतिखेर कोही जनता हुनु। हेलो,
नमस्ते, नमस्ते,
नमस्ते सिद्धराजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा र एट फर्स्ट यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। हामीसँग 1 मिनट मात्रै छ, आज संविधान जारी भएको दिन जनताले जितेको दिनमा अब जनताले के पाए ठ्याक्कै भन्नुहोस्। हस्, कार्यक्रममा मैले भन्दै आएको थिएँ, कार्यक्रमको अन्त्यमा छु। प्राविधिक मित्रले मलाई सङ्केत गरिसक्नु भएको छ, 8:14 गइसक्यो र कार्यक्रमको निर्धारित समय सक्यो, फोनहरू आएको आइछ। प्राविधिक मित्रले फोनलाई होल्डमा हालिसक्नु भएको छ, म अब क्षमा माग्छु। र कार्यक्रम सुन्नुभयो, आज हामीले कुराकानी गऱ्यौँ राजपका शीर्ष नेता अध्यक्ष मण्डलका एकजना व्यक्तित्व, अध्यक्ष मण्डलका एकजना सदस्य हामीसँग अनिल कुमार झासँग कुराकानी गऱ्यौँ भने, त्यसै गरी नेपाली काङ्ग्रेसका अत्यन्त प्रभावशाली नेता चन्द्र भण्डारी बौद्धिक नेतासँग पनि कुराकानी गऱ्यौँ र सँगै आज जनताले जितेको दिन संविधान जारी भएको दिनको हामीले केही जनतासँग पनि साक्षात्कार गर्ने कुरा र केही कुराकानी गर्ने र भनौँ न संविधानका उपलब्धि र यसका भए गरेका केही कमी कमजोरीका विषयमा हामीले टिका टिप्पणी र आजको यो तातो बहस गऱ्यौँ र वास्तवमै संविधानले दिएका कयौँ राम्रा सुन्दर पक्षहरूलाई हामीले अङ्गाल्दै जानुपर्छ र केही विकृतिहरू छन् त्यसलाई पनि सुधार्दै जानुपर्छ र संविधानलाई सबैले स्वीकार्ने बनाउनुपर्छ भने, अर्कोतिर संविधानले जनतालाई प्रत्याभूति हुने गरी र जनताले जित्ने गरी महसुस गराउनतिर नेताहरूको ध्यान जाओस् र नेताहरूलाई सद्बुद्धि प्राप्त होस् र सबै जनतालाई यसले ऊर्जा दियोस् र संविधानको महसुस र जनताले चाहिँ संविधानबाट जितको महसुस गर्न पाउँदा जनता सधैँ संविधानकै भनौँ न गाथा गाइरहन् यही भन्न चाहन्छु र सबै जनतालाई म धेरै धेरै शुभकामना दिँदै आजको यो तातो बसबाट मनोपराध धान पनि बिदा माग्छु। हवस् नमस्कार।